دیکھتے ہیں آج کا سبق.
وَإِذْ قَالَ مُوسَى لِقَوْمِهِ إِنَّ اللَّهَ يَأْمُرُكُمْ أَن تَذْبَحُوا بَقَرًا. جب کہا موسیٰ علیہ السلام نے اپنی قوم سے کہ اللہ تعالیٰ حکم دیتا ہے تم کو کہ تم ذبح کرو بقرہ کو. یہ کب آیا حکم؟ کیوں آیا؟ کیا وجہ تھی اس کی؟ آپ کو پتہ ہے ایک عجیب بات آپ سنیں کہ کیا ریزن تھا اس کا؟ یہ کہاں بتایا گیا؟ پورا جب بات ختم ہو گئی آیت نمبر 72 میں بتایا گیا. اچھا ہونا کیا چاہیے تھا؟ ہمارے سیکوینس کے لحاظ سے تو پہلے یہ بتایا جانا چاہیے کہ کیوں انہوں نے کہا، پھر اس کے بعد یہ بات آتی. پہلے واقعہ آتا جو کہ میں ابھی آپ کو بتاؤں گی، اور پھر یہ آتا کہ انہوں نے ان کو اس واقعے کے لیے حل یہ بتایا. لیکن ایسا کیوں ہے کہ پہلے یہ بات آ گئی اور بعد میں وہ آیا؟ اس کی بڑی حکمتیں ہیں اور وہ ہم دیکھتے ہیں. پہلے میں آپ کو واقعہ بتا دوں. واقعہ یہ ہے کہ بنی اسرائیل میں ایک آدمی تو بہت امیر تھا. بعض جگہ پہ آتا ہے کہ اس کی ایک ہی بیٹی تھی، بعض جگہ پہ آتا ہے اس کی کوئی اولاد نہیں تھی. بیسیکلی اس کا کوئی بیٹا نہیں تھا جو آگے انہیرٹ کرے اس کی جو وراثت، اس کا صرف ایک بھتیجا تھا اور ساری وراثت اس بھتیجے کو ہی ملنی تھی. آدمی بہت کنجوس تھا، خرچ نہیں کرتا تھا کسی کے اوپر بھی. اب بھتیجے کو ظاہر ہے ہم ایسے ہی نہیں کہا گیا کہ رشتے داروں پہ خرچ کرو. جب رشتے داروں پہ خرچ نہیں کیا جاتا نا تو پھر ان کے دل میں حسد بھی پیدا ہوتا ہے، دشمنیاں بھی پیدا ہوتی ہیں، پھر وہ کہتے ہیں یہ کیوں کھا رہے ہیں اور ہم کیوں بیٹھے ہیں. تو اب یہ بھتیجے نے جب دیکھا کہ چچا تو اتنا امیر ہے اور یہ سارا کچھ مجھے مل سکتا ہے اگر یہ مر جائے، تو اس نے ایک پلان کیا. نے کہا ہم کیوں اس طرح، میں کیوں ایسے بیٹھا ہوا ہوں، کیوں نہ اس کو قتل ہی کر دوں تاکہ جلدی مجھے مل جائے، انتظار بھی کرنے کی کیا ضرورت. تو لہٰذا اس نے اپنے چچا کو قتل کر دیا اور قتل کر کے کسی اور کے دروازے پہ پھینک آیا. آپ کو پتا ان میں 12 قبیلے تھے نا بنی اسرائیل میں، جب ہم نے 12 چشموں کی بات پڑھی ہے پہلے. تو یعنی ہاؤ کسی کے دروازے پہ پھینک آیا، صبح کو اٹھ کے شور مچا دیا میرا تو چچا ہی نہیں مل رہا. اب جب دیکھا گیا، تلاش کیا گیا، تو وہ جس کے دروازے پہ پڑا ہوا تھا اس کے اوپر الزام لگا دیا. اب یہ ایک بہت بڑا مسئلہ کھڑا ہو گیا، کیونکہ یہ تو گرما گرمی وہ کہتے ہم نے تو نہیں قتل کیا. یہ کہنے لگا نہیں قتل کیا اور اب مجھے اس کا خون بہا بھی دیا جائے، یعنی ایک تو میں اس کی جائیداد لوں اور اس کے بعد ان سے بھی مال لوں. آپ کو پتا ہے آپ وراثت میں انشاءاللہ تعالی پڑھیں گے کہ جو کسی کا قاتل ہوتا ہے نا، یعنی ایک آدمی نے اگر کسی کو قتل کیا، جیسے اس نے بھتیجے نے چچا کو قتل کیا، تو وہ اپنے چچا کا کبھی وارث نہیں بن سکتا. قاتل اپنے مقتول کا وارث نہیں بنے گا. تو اس کو تو کچھ ملنا ہی نہیں چاہیے تھا، لیکن یہ تو اور زیادہ لینے کے چکر میں تھا. اب ایسے میں انہوں نے کہا، اتنا بڑا ایک فساد کھڑے لگا، کیونکہ آپ کو پتہ ہے قبائلی زندگی کے اندر یہ بڑی ایزی ہوتا ہے، قتل تو بڑی بہت بڑی بات ہے، تو چھوٹی چھوٹی چیزوں کے اوپر لڑائیاں شروع ہو جاتی ہیں اور جنگیں ہو جاتی ہیں اور قتل و غارت ہوتا ہے. تو یہ بڑی جنگ ایک شروع ہونے لگی تھی، دونوں طرف سے تل گئے تھے جنگ کے لیے، کہ وہ کہہ رہے تھے ہم نے نہیں قتل کیا، یہ والے کہہ رہے تھے کہ بھائی تم نے کیا ہمارے بندے کو مار دیا. جس سوسائٹی کے اندر نا ایک مسلمان کے اوپر تو مسلمان کا، یہ مسلمان ہی سوسائٹی ہے، ٹھیک ہے، یہ اس وقت کے مسلمان ہیں یہ، اب ہم تو نہیں آئے تھے نا اسلام، یہ والی جو ہمارا دین ہے یہ تو نہیں آیا تھا، یہودیت ہی اس وقت اسلام تھی، جو موسیٰ علیہ السلام مذہب لے کر آئے تھے وہ اسلام ہی تھا. تو وہ جو مسلمان ہے، مسلمان کے اوپر تو حرام ہے دوسرے مسلمان کا جان مال عزت، لیکن جس سوسائٹی میں ایک مسلمان ہی مسلمان کا خون کرنے لگے نا، تو سمجھ لیں اس سوسائٹی کا زوال شروع ہو گیا. کیونکہ پھر کسی دشمن کی ضرورت نہیں پڑتی، پھر وہ آپس کے اندر ہی لڑ لڑ کے ختم ہو جاتے ہیں. تو یہ ایک پوائنٹ ہے کہ اسی وجہ سے قتل کے اوپر قصاص رکھا گیا کہ قتل عام نہ ہو جائے، کہ لوگ جس کو مرضی مارتے پھرے. اب کیا ہوا کہ اس سے پہلے کہ بڑا کوئی جنگ شروع ہوتی، انہوں نے کہا ہمارے اندر جب پیغمبر موجود ہیں تو چلو جا کے ان سے پوچھتے ہیں کہ اب اس کا کیا حل کریں. اب وہ پیغمبر کے پاس آئے ہیں، اب یہاں سے یہ بات شروع ہو رہی ہے کہ جب انہوں نے آ کے یہ سارا قصہ بتایا تو موسیٰ علیہ السلام نے کیا فرمایا، وہ اذ، میں نے آپ کو کیا بتایا اذ کس لیے ہوتا ہے، یاد کرو وہ ٹائم جب ایسا ہوا تھا. اذ ہمیشہ پاسٹ کے لیے ہوتا ہے، ٹھیک ہے، یہ لکھ لیں، اذ جب بھی آئے گا وہ پاسٹ کے لیے ہوگا، ماضی کے لیے، اذا جب آئے گا نا تو وہ فیوچر کے لیے ہوگا. تو اذ جب کہا موسیٰ، قالا کہا موسیٰ علیہ السلام نے اپنی قوم سے، اللہ تعالیٰ تمہیں حکم دیتا ہے کہ تم ایک گائے کو ذبح کرو. اب یہ وہ کیوں کہہ رہے ہیں کہ اللہ تمہیں حکم دیتا ہے؟ جانتے ہیں کیوں کہہ رہے ہیں؟ وہ خود بھی کہہ سکتے تھے اذبحوا بقرہ، بقرہ کو ذبح کرو. وہ کیوں کہہ رہے ہیں؟ اس لیے کہ وہ جانتے ہیں کہ یہ قوم میری نہیں بات سنے گی، اللہ نے حکم دیا ہے، اللہ تعالیٰ نے اس چیز کا یہ بتایا ہے، اس کا سلوشن کہ تم بقرہ کو ذبح کرو. ٹھیک ہے، اب کیا ہوا، انہوں نے آگے سے کیا کہا؟ قالوا اتتخذونا ہزوا، اتتخذونا، تم بنا رہے ہو ہم کو مذاق، تم نے ہمیں مذاق سمجھا ہوا ہے، یو آر میکنگ اے جوک آؤٹ آف اس، کیا کہہ رہے ہو؟ یعنی اچھا، اگر ایک عام آدمی یہ بات کہتا تو پھر تو سمجھ آتی ہے یہ جواب، عام آدمی کہے آپ سے پوچھنے کے لیے گئے ہیں کہ میرے اس مسئلے کا حل کیا، تو وہ کہے جا کے گائے ذبح کرو، تو آپ کہہ سکتے ہیں بھائی میں مسئلے کا حل پوچھنے آیا ہوں، تم کہہ رہے ہو گائے ذبح کرو، یہ کیسی بات. لیکن عام آدمی ایسا کہے تو یہ جواب بنتا ہے، لیکن جب اللہ کا رسول ایسی بات کہہ رہا ہو تو پھر امت کو سمجھنا چاہیے اور ڈیو ریسپیکٹ دینی چاہیے کہ یہ جو بات کہہ رہے ہیں اور یہ فرما رہے ہیں، اللہ نے حکم دیا ہے، تو پھر ہم بغیر چوں چراں کے یہ بات کو مان لیں، اور ہم یہ نہ کہیں یہ کیا مذاق ہے، آپ نے بنایا ہوا، آپ نے ہمیں مذاق سمجھا ہوا. یہ وہ کس کو کہہ رہے ہیں؟ سب سے پہلی کیا بات پتہ چلتی ہے؟ لیک آف ادب، ادب نہیں ہے. اور صحابہ فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم ہمیں ادب سب سے پہلے سکھاتے تھے. اگر ادب نہیں ہے نا، تو پھر آپ کچھ بھی علم بھی لے لیں کوئی فائدہ نہیں ہے. یاد رکھیں ایک بات، آگے بھی جا کے یہ بات کے اوپر ہم کریں گے، بنی اسرائیل میں علم کی کمی نہیں تھی. جی ہاں، علم کی کمی نہیں. اگر آپ سمجھتے ہیں نا کہ ان لوگوں کے پاس علم نہیں تھا، وہ بےچارے ان کو کیا پتا، نہیں، علم تو بہت تھا ان کے پاس، علم کی کمی نہیں تھی. پھر پرابلم کیا تھا، وہ آگے بات سمجھ آئے گی آپ کو ان کی حرکتوں سے، یہ پرابلم کیا تھے. تو ان کو یہ نہ سمجھے کہ ان پڑھ تھے بےچارے، نہ سمجھ تھے، ان کو پتہ ہی نہیں تھا. نہیں، تو یہاں پہ کیا پتہ چلا، ادب نہیں تھا. ایک پیغمبر کے ساتھ جیسے بات کرنی ہے، یا ایک پیغمبر کے حکم کو جیسے سمجھنا ہے، اور وہ پیغمبر بھی یہ نہیں کہہ رہے کہ میں کہہ رہا ہوں، اول تو اگر وہ یہ بھی کہیں تو پھر بھی ماننا ہے، وہ خود کہہ رہے ہیں اللہ نے فرمایا ہے، وہ کہہ رہے ہیں ہمارے ساتھ کیا مذاق کر رہے ہیں. یعنی ان کو پیغمبر کے نہ مقام اور رتبے کا کوئی احساس ہے، نہ ان کی کوئی بات کا ان کو کوئی پاس ہے کہ یہ کیا ہمیں حکم دے رہے ہیں. کیا سمجھ آئی یہاں سے؟ ہم ساتھ ساتھ لے کر چلتے ہیں تاکہ ہر بات سے ہمیں سبق سمجھ آئے. کیا بات سمجھ آئی؟ پیغمبر کے حکم کے آگے اگر ان کا حکم نہیں بھی سمجھ آ رہا، وہ کہہ رہے ہیں بقرہ کو ذبح کرو، نہیں تمہیں سمجھ آ رہا، لیکن یہ کام نہیں ہوتا کہ آگے ان کے یہ کہیں یہ کیا بات ہوئی ہے. آج تو نہیں ہم ایسے کرتے، پیغمبر اپنی ذات میں تو موجود نہیں، لیکن ان کے فرامین تو سب موجود ہیں، ایز اٹ از موجود ہیں، اللہ نے ان کی حفاظت فرمائی ہے، اور احادیث ہمارے تک پریزروڈ فارم میں پہنچی ہیں. ہمیں پتہ ہے کہ کون سی صحیح حدیث ہے، ہمیں پتہ ہے کہ حدیث کی کتنی اسٹرینتھ ہے، کتنی اوتھینٹک ہے، یہ ہمیں پتہ ہے. اوتھینٹک احادیث کا، ضعیف حدیث کی نہیں بات کر رہے، اوتھینٹک احادیث. پھر آگے سے باتیں کیا ہوتی ہیں، لو یہ کیا بات ہوئی، لو یہ تو عورت کی آدھی گواہی، یہ کیا بات ہوئی، پھر یہ کیا بات ہوئی کہ پھر یہ ہمیں اس طرح کا حکم دیا رہا. مثال کے طور میں ایک آپ کے سامنے مثال رکھوں، ایک مثال رکھوں کہ بہت سارے لوگ تل ملا نہ جائیں لیکن رکھتی ہوں، لیٹ سی آپ کا کیا ریئیکشن ہوتا ہے. ان کے بات، ان کی بات کو تو بڑی جلدی کہہ رہے ہیں نا، لیٹ سی آپ کا کیا ریئیکشن ہوتا ہے. آپ صلی اللہ علیہ وسلم نے کچھ لوگوں کو کہا بھائی جاؤ آپ جا کے، ان کو کوئی بیماری ہو گئی تھی، اونٹ کا پیشاب پیو. آپ کو کوئی پینے کو نہیں کہہ رہا، لیکن اس کے بعد کیا ایو او، کس کے اوپر کر رہے ہیں؟ حدیث رسول ہے، واضح ہے، بخاری میں ہے، اور اس کے بعد ہمارے کیا ایٹیچیوڈس ہیں، ہم کیا ریئیکشن شو کرتے ہیں، ہم کیا آگے سے کہتے ہیں. اور ایک نہیں ہے، آپ کھانے کے بعد انگلیاں چاٹنے کی بات کو دیکھ لیں. آپ صلی اللہ علیہ وسلم کی سنت ہے، کیا کرتے ہیں ہم؟ آپ دیکھ لیں، آپ صلی اللہ علیہ وسلم والا حلیہ دے، آپ کے سامنے کوئی داڑھی والا آ جائے، اس کے ٹخنے بھی ننگے ہیں، اس نے اپنی پینٹس اتنی اونچی کری ہوئی ہے کہ ٹخنے ننگے ہو رہے ہیں، तो आपको क्या याद आता है? अस्तग़फ़िरुल्लाह, और हंसी छूट जाती है, या फिर नागवारी सी चेहरे पे हो जाती है। हाय हाय, इसको तो पता ही नहीं है कि दुनिया में रहना कैसे है। बिल्कुल ही बैकवर्ड, जाहिल, गंवार। बड़ी हैरत होती है हमें बनी इसराइल के रवैयों पर, लेकिन वही रवैये हमारे भी हैं, माजरत के साथ। और भी कई चीजें बताऊंगी तो आपको पता चलेगा कि कितनी सारी बातों के ऊपर जो हमारे नबी ने कही, दम तो बहुत भरते मोहब्बत का, 12 रबीउल अव्वल आ जाए तो बस गिरते पड़ते उठते हैं, कैसे बस क्या कर जाए हम। लेकिन हाल ये है कि उनके फरामीन के आगे हमारा भी यही हाल होता है। नो वे, आई कैन नॉट डू दैट, नो वे। ये किस चीज को कह रहे होते हैं? तो हदीस तो छोड़े, कुरान की बातों को कह रहे थे, नो वे, हम तो नहीं कर सकते। किसको जवाब दे रहे हैं? ये भी तो अपने पैगंबर को ही कह रहे हैं। उन्होंने आगे क्या फरमाया? आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी मर्जी से कोई बातें कही हैं? फरमाया, नीचे कोई गिर जाए, तुम्हारी रोटी, कोई खुश्क चीज गिर जाए, तो उसको झाड़ के तो खा लो। आप बेशक ना खाएं, लेकिन इस चीज को बुरा ना समझे। आपको कोई नहीं कह रहा कि आप किसी बीमारी के लिए, आपको पता है आज जो मिस्र के अंदर एक जगह है, वहां पे उन्होंने बनाया बाकायदा एक, वो बड़ी बड़ी बीमारियों के लिए लोग वहां पे इलाज के लिए आते हैं, और यही ऊंट का पेशाब पीते हैं। तो अब ठीक हो गया, या और वो जो अब वो कैप्सूल में बना के दे दें, किसी शरबत में डाल दें, कोई किसी कैंसर का इलाज इसके अंदर निकल आए, तो फिर देखना भागेंगे पीने को। लेकिन जब नबी की हदीस है ना, तो उसको बुरा जानेंगे। कोई पीने को नहीं कह रहा, लेकिन कम से कम हदीस को ना बुरा समझो। आपको कहा गया भाई पानी के अंदर कोई चीज गिर जाए, इस तरह कोई मक्खी है, तो उसको फिर डुबो के दूसरा पार और फिर पी सकते हो आप। आपने नहीं पीना, ना पियो, मगर उसके ऊपर ई ऊ ना करो, उसके ऊपर नाक मुंह ना चढ़ाओ, क्योंकि आप नाक मुंह किसके ऊपर चढ़ा रहे हैं? नबी की बात पे। ये चीज है बुरी। आप लौंडियों के ले आए, कोई लौंडियों का जरा निकाल के तो देखें उसके बाद हमारे लोगों के हाल क्या होते हैं। आप 4 शादियों के ऊपर बात कर लें, तो यानी कितने सारे में एक नहीं है, बेशुमार दीन की ऐसी चीजें हैं। हमारी अपनी क्लोजेट्स में स्केलेटन्स हैं, ऐसी चीजें हैं कि हम, अगर आप सोचें तो कितनी जगहों पर हम खुद एतराज करने वाले होते हैं, क्योंकि बस हमारे आज के जमाने के नॉर्म्स के मुताबिक वो नहीं है। हाँ, कोई गर्लफ्रेंड बॉयफ्रेंड हो तो वो ठीक है, लेकिन ऐसे ये नहीं होना चाहिए, ये चीज नहीं हमें, क्योंकि वो आज के नॉर्म का नहीं है, इसलिए हम उसके ऊपर एतराज करने लगते हैं। उनको भी तो कोई बात नहीं समझ आई थी, इसलिए उन्होंने एतराज किया। उनकी बात हमें अजीब लगती है, और हम जो बेशुमार बातें ऐसी करते हैं, जब हमारे नबी फरमा रहे हैं, अल्लाह ने ये हुक्म दिया, या वो खुद फरमा रहे हैं कोई बात, वो भी अल्लाह की तरफ से आई है, हमारा ये ईमान है, ये अपनी ख्वाहिश से नहीं कुछ कहते थे, फिर भी उसके आगे हम बड़ी अजीबोगरीब बातें करते हैं। तो उनका जो खास, उनका रिप्लाई अल्लाह ताला ने, जो उन्होंने जवाब दिया ना अपने नबी को, वो यहां पे कोट किया। कुरान का कोई चीज बेकार नहीं है, कोई चीज बेकार नहीं है, कोई एक लफ्ज भी इसमें फालतू नहीं है। उनका इतना अजीब जवाब था, बुरा जवाब था, अल्लाह ताला ने उसको भी कोट किया यहाँ पे। ये वो उन्होंने ये जवाब दिया मूसा अलैहि सलाम को, यानी उन्होंने अपने नबी की इतनी भी नाइज्जत रखी, उन्हें ये नहीं सोचा वो किसको कह रहे हैं। क्या रसूल अल्लाह के अहकामात का मजाक उड़ाएगा कि वो तुम्हारे साथ मजाक कर रहा है? जैसे आज बाज मुसलमानों ने भी ये किया हुआ ना, दीन को हंसने हंसाने की चीज बना लिया। रसूलों का ये काम नहीं होता था। आप सल्लल्लाहु अलैहि वसल्लम कितने लतीफे सुना सुना के लोगों को इस्लाम की तरफ बुलाते थे? कभी आपने सुना है कि उनको जोक सुनाए हो और फिर उसके बाद उनको हंसाया हो और उसके बाद उनको बताया हो? लेकिन आज हमारा मिजाज कैसा बन गया इस उम्मत का कि वो कहते हैं, ये तो बहुत सीरियस बातें करती हैं, और ये तो बहुत डराने वाली बातें करते हैं, चलो वहां चलते हैं जहां पे लतीफे हों, जोक्स हों, मजा आए। वो कोई कॉमेडी प्रोग्राम है? ये दीन को कॉमेडी बना लिया, या तो खाना पीना हो या फिर कॉमेडी हो, वहां पे कोई कोई उछल उछल के आपको बता रहा हो या कोई हंसा रहा हो, तो वहां पे जाके हमने दीन भी वहां से लेना है? ये हमारा देखो जौक भी क्या हो गया। जहां पे कोई सीरियस बात हो रही हो, नहीं 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 ये तो बड़ी डरा देने वाली बातें हैं, ये नहीं, या ये तो बड़ी सीरियस बातें हैं, उनमें दिल ही नहीं लगता, इनमें मजा नहीं आता, मजा वहां आता है। लेकिन अंबिया का ये काम नहीं होता था कि वो मजाक करें, देखिए मजाक और मजा में भी फर्क होता है ना, एक होता है मॉक करना किसी को, वो कह रहे हैं आप हमारे साथ इस तरह मजाक कर रहे हैं। काल आऊज़ु बिल्लाहि नकूना मिनल जाहिलीन, उन्होंने फरमाया मैं अल्लाह की पनाह लेता हूं मैं कि मैं जाहिलों में से हो जाऊं। यानी जाहिल का मतलब यहाँ पे क्या है, जाहिल एक तो होता है ना आलिम के मुकाबले में कहते हैं जाहिल, ठीक है, एक आलिम है और एक जाहिल है, ये वो जाहिल नहीं है मुराद यहाँ पे। एक जाहिल वो भी होता है जो जज्बात को कंट्रोल ना कर सके, वो भी जाहिल होता है। लेकिन यहाँ पे जाहिल किसको कहा जा रहा है, यानी जो अल्लाह ताला के अहकामात का मजाक करे, वो चाहे PhD क्यों ना हो। वो कह रहे हैं ना आप हमारे से मजाक करते हैं, उन्होंने कहा मैं मजाक करूंगा, मैं अल्लाह की पनाह लेता हूं कि मैं तुमसे मजाक करूं ऐसी बातों पर, कि जो अल्लाह ने हुक्म दिया मैं उसे मजाक बना के, तुम ये कुछ पूछ रहे हो और मैं कह रहा हूं अल्लाह ने तुम्हें हुक्म दिया कि तुम जाओ जाके गाय ज़िबा करो, ये कोई मजाक की बात है। तो इससे भी पता चलता है कि देखें अगर एक पैगंबर के साथ लोग बहस कर रहे हैं और वो आगे से ये बात कह सकते हैं, तो हमसे भी कोई बहस करे ना, तो हम भी कोई इसके अंदर शर्म की बात नहीं कि हम कहें औजु बिल्लाहि मिनश शैतान रजीम, अल्लाह मुझे अपनी पनाह में ले शैतान मरदूत से। हम कहते हैं उस वक्त मैं क्यों औजु बिल्ला कहूं, ये कहे ना औजु बिल्ला, नहीं ये पैगंबर है और वो भी अल्लाह की पनाह ले रहे हैं जाहिलाना बातों से। और दूसरे मैंने कहा ना जाहिल वो भी होता है कि जो जज्बात को कंट्रोल ना कर पाए, तो वो कहते हैं ये नहीं कि मैं, यानी ये ना हो कि मुझे गुस्सा आ जाए तो अल्लाह ताला मुझे इससे भी अपनी पनाह में ले ले कि मैं आप कोई बात कह दूं तुम्हें, गुस्से यानी तुमने इतनी बुरी बात कही है, क्योंकि जब वो फरमा रहे हैं कि अल्लाह ने हुक्म दिया है तो अल्लाह की बात को भी नहीं तुम समझ रहे, तुम जो जो कह रहे हो कि आप हमारे साथ मजाक कर रहे हैं तो तुम अल्लाह की बात को यानी ये कह रहे हो। अच्छा अब जब मूसा अलैहि सलाम ने ये कहा तो अब आगे देखें उनकी बात। अच्छा एक और बात यहाँ पे हमें समझने की है, थोड़ी सी डीप बात है लेकिन उसको थोड़ा अगर हम समझ लेना तो कई चीजें आसान हो जाएंगी। देखें जब उन्होंने वो कहते हैं ना ये क्या बात हुई, हम गाय ज़िबा करने का कह रहे हैं, ये क्या हुआ, ये तो मजाक है, तो इससे हमें ये भी पता चलता है कि देखें उनको नहीं समझ आई थी, ठीक है अगर मान लिया जाए उनको नहीं समझ आई थी कि उसका इसके साथ क्या रिलेशनशिप है, गाय ज़िबा करने का कातिल के पता करने से क्या रिलेशनशिप है। हम यहाँ पे कह रहे हैं कि वो इतनी जंग होने लगी है और इतना बड़ा मसला पड़ गया और आप कह रहे हैं गाय ज़िबा करो, नहीं समझ आई थी ना उनको लॉजिक, तब उन्होंने आगे से ये कहा। इससे हमें पता चला कि जब अल्लाह का हुक्म आ जाए तो हम उसमें लॉजिक तलाश ना करें, है ना, जो जैसे हम कहते हैं ना मुझे तो इसमें कोई लॉजिक नहीं नजर आती, ये क्या बात हुई, ये कुरान का हुक्म ऐसे है क्यों इसके अंदर ऐसे, ये तो कोई सेंस मेक नहीं करता। तो देखें ये हमें अब जरूरत नहीं है कि हम इसमें सेंस मेक करना ये तलाश करें, लॉजिक तलाश करें, ये पता है किस वक्त काम होता है, ये पता है किसका काम है, जो अभी इस्लाम में दाखिल नहीं हुआ, ठीक है, जो इस्लाम से बाहर खड़ा हुआ है ना उसको कहा गया तुम अच्छी तरह देखो सोचो समझो फिर इसमें दाखिल हो, ठीक है ना, उसके पास चॉइस है, वो कह सकता है जी इसके अंदर मुझे सेंस नहीं मेक करता, ये नहीं है, ये इसमें मुझे लॉजिक बताएं, वो इस तरह का सवाल कर सकता है। लेकिन वंस आप इस्लाम के दायरे में दाखिल हो गए ना दाखिल, आपने कह दिया ना ला इलाहा इल्लल्लाह और आपने नबी सल्लल्लाहु अलैहि वसल्लम को आखिरी रसूल मान लिया ना, उसके बाद आपका दरवाजा बंद हो जाता है इस किस्म के सवालात करने का या ऐसी बातें करने का या ये कहने का मुझे बताएं इसके अंदर क्या लॉजिक है, इसमें क्या सेंस है, ये मुझे बताएं। ये नहीं कि आप सवाल नहीं कर सकते, आप सवाल कर सकते हैं, मगर सवाल कैसे होना चाहिए, सवाल ये होना चाहिए कि ये कैसे होगा ये मुझे समझा दें, ये किस तरह से इसके ऊपर अमल करना ये समझा दें, ये नहीं कि आपका सारा फोकस किसके ऊपर है, मुझे इसके अंदर से कोई बताए ना इसका फायदा क्या है, क्यों ये हुक्म दिया गया है, क्यों ऐसे कहा गया, मुझे तो नहीं वैसे ये बात, ये क्या बात हुई फिर, ये क्यों है, ये कैसे हो सकता है? ये फिर अब आपने अपना राइट गिव अप कर दिया जब आप इस्लाम के दायरे में दाखिल हो गए ना, क्योंकि आपने अल्लाह को क्या मान लिया? आपने अल्लाह को अलीम माना है, खबीर माना है, आपने इलाह मान लिया, आपने अल हकीम मान लिया, जितनी अल्लाह की सिफात है आपने मान ली है ना। जब आपने अल्लाह को रब माना, खुदा माना, तो वो हस्ती माना, उसकी सारी सिफात को मान लिया, तो अब जब आपने कह दिया कि मसलन एक सिफत सिर्फ ले लो, अल्लाह अल हकीम है, आपने मान लिया ना, जब आपने अल्लाह को एक मान, अब आप कैसे कह सकते हैं इसमें तो कोई लॉजिक ही नहीं, इसमें तो मुझे कुछ समझ ही नहीं आता। जब आपने मान लिया कि उस अल हकीम ने ये हुक्म दिया है, तो फिर अब आप नहीं कह सकते इसमें कोई लॉजिक नहीं है, या इसमें क्या बात इसमें तो कोई बात ही नहीं समझ आती, ये तो कुछ है। फिर तो बस आप कहें कि जो अल्लाह ने कह दिया, वो जो अल हकीम है उसने हुक्म दिया है ना, तो मुझे मानना। फिर आप कहें वो अल अलीम है, उसने हुक्म दिया, मुझे मानना। फिर आप कहें वो मेरा इलाह है, वो मेरा रब है, मैंने उसको मानना है, उसका हुक्म है, मैंने करना है ये। फिर आप ये नहीं, फिर ये इस तरह के क्वेश्चन नहीं हो सकते, उस तरह के क्वेश्चन उसके हो सकते हैं जो मुसलमान नहीं है। आप तो सब कुछ समझ के, सब कुछ एज्यूम किया जाता है कि आप सब समझ के ही मुसलमान हुए हैं। जब नहीं हुए थे तो ला इकराह फिर दीन, फिर दीन में कोई जबरदस्ती नहीं, आपने आना है आए इस दुनिया, नहीं आपको समझ आती ना आए आप, लेकिन आप जब आ गए हैं फिर ये क्वेश्चन करने का क्या तुक बनता है कि अब हम हमारा ना आज मिजाज पता है क्या हो गया, हम इस दीन को री एग्जामिन कर रहे हैं आज, अपनी अकल से री एग्जामिन करने की कोशिशें कर रहे हैं आज, जो कि हमारे लिए नहीं बनता सवाल। हम मुसलमान हैं, हम ऑलरेडी मान चुके हैं, अब फिर जाके वापस पलट के पॉइंट जीरो पे चले जाना, ये तो नहीं हो सकता। आइदर अल्लाह माफ करे, अल्लाह हम सबको महफूज रहे, आइदर तो ये कोई कहे कि मैं मुसलमान नहीं हूं, अब मैं दोबारा रीवैल्यूएट करूंगा इस दीन को, फिर मैं इसमें दाखिल होऊंगा, वो तो एक समझ आई। लेकिन एक कहता है कि मैं मुसलमान भी हूं, साथ वो ये भी ढूंढ रहा है कि भाई इसके अंदर क्या है, ये क्या भाई फिर तो कहना चाहिए भाई इसके अंदर क्या लॉजिक है क्या लॉजिक नहीं, मुझे तो ये अमल करना है, लॉजिक समझ आए जब आएगी, पता नहीं आएगी भी कि नहीं आएगी, पूरी जिंदगी 10 साल में आए 20 साल में आए या आए ही नहीं, आई डोंट केयर, अल्लाह ने मुझे हुक्म दिया, मेरे खुदा ने। ओ भाई यहाँ पे तो लोग अस्तग़फिरुल्लाह महबूब बनाते हैं औरतों को और उनके ऊपर शायरी करते हैं और कहते हैं तू मुझे जो भी कह सजदा कह मैं सजदा तुझे करूंगा, पूजना है तो पूजने की भी करते हैं कि मैं तुझे पूजता हूँ, तू हुक्म दे तो मैं वो जब इंसानों के लोग ऐसे गुलाम बन जाते हैं, जब उनको खुदा बना लेते हैं, वो तो तुम्हारा खुदा है, तुम उसको क्वेश्चन कर रहे हो, अक्ल किधर चली गई तुम्हारी? मुसलमान की तो जुबान पे ये आ ही नहीं सकता, ये क्यों, ये कैसे, ये क्या, नो दिस इज नॉट पॉसिबल, ये क्या बात हुई, इसमें लॉजिक बताएं, डजंट मेक एनी सेंस, जैसे वो कह रहे हैं। कितनी बुरी लगी अल्लाह को उनकी बात ना, और रोजाना हमारे हम मुसलमानों में हम ये कहते हैं बातें। रबी तो काफी चीजें नहीं हमें पता होती, तो वो तो वैसे ही जो जो पता है। आप सल्लल्लाहु अलैहि वसल्लम ने आयशा से क्यों शादी की उस वक्त, उनकी तो उम्र इतनी छोटी थी, ये तो हमारा कॉमन एतराज होता है। हम कौन है ये कहने वाले, जब हमने उनको रसूल मान लिया, पता कितनी बड़ी, या तो हमें समझ ही नहीं है ना कि किसी को रसूल कहना क्या बात होती, या हमें ये समझ ही नहीं है कि खुदा मानना किसी को कितनी बड़ी बात है। जब आपने किसी को खुदा मान लिया, डू यू इवन नो व्हाट दैट मींस, डू यू इवन नो, आपको कोई आइडिया है कि किसी को खुदा मानना क्या होता है? सबसे बड़ा मान लिया, उसके बाद हम कहते हैं हस्बैंड नहीं मानते क्या करें, अम्मी नहीं मानती क्या करें, वो अम्मी और हस्बैंड की क्या हैसियत है अल्लाह के सामने? आपने अल्लाह को खुदा बनाया, हस्बैंड तो हस्बैंड है सिर्फ, वो तो एक इंसान है, उसका आपसे ताल्लुक एक शौहर बीवी वाला ताल्लुक है, एक है खुदा आपका और आप उसके बंदे, आप उसके गुलाम हैं, और फिर कंपेयर किधर कर रहे हैं, अल्लाह के हुक्म को रख रहे हैं, हस्बैंड की मर्जी क्या है? पता नहीं क्या हो गया हमें कि हमें आज तक कलमा ही नहीं पता, हम और तो बाकी सब चीजें छोड़ते हैं, खुदा के लिए सिर्फ कलमे को समझ जाओ, कलमा क्या है, क्या कहते हो तुम अपनी जुबानों से? ऐसे ही नहीं है कि ये कलमा पड़ेगा जो आखिरी जिसका अल्फाज ये कलमा होंगे वो जन्नत में दाखिल होगा, क्योंकि कलमा छोटी बात नहीं है, बहुत बड़ी बात है, इसी को खुदा बना लेना और मान लेना बहुत बड़ी बात है। अगर ये छोटी बात होती ना, ऐसे ही किसी जुबानों से बोलना था, तो फिर काफिर अबू जहल भी बोल देता और कहता तो क्या, सो व्हाट, ला इलाहा इल्लल्लाह कहना, मोहम्मद रसूलुल्लाह कहना तो मैं कह देता हूँ, ये कौन सी बड़ी बात है। इसी से अगर आप सल्लल्लाहु अलैहि वसल्लम को चुप करा सकता होता वो, तो वो कह देता। लेकिन वो भी जानते थे, इवन काफिर भी, कि ये क्या है कलमा, जो कितनी बड़ी चीज है, हमें ये पता ही नहीं है। हमने तो ना खुदा को खुदा समझा, ना रसूल को रसूल समझा, इसीलिए उनकी बातों पे भी इतराज है और कुरान के हुक्मों पे भी इतराज है। और फिर देखो जरा ट्विस्ट कैसे करते हैं कुरान के हुक्मों को, फिर देखा करें आप, अगर जब उनके सामने दिखा देंगे ना, देखो ये लिखा, फिर ना ये तो उस जमाने के उसमें ऐसा होता था, तो वो ऐसा होता था, वो कुत्ते उस जमाने में जो थे ना बड़े नजस थे, इसलिए कुत्ते को घर में रखने से मना किया, आज तो कुत्ते साफ सुथरे हैं, बड़े अच्छे कुत्ते हैं, तो आज तो घर में रख सकते हैं, आज आज रखने में क्या इतराज है। खिंजीर उस जमाने में बड़ा गंदा जानवर था, आज तो देखो कितने खूबसूरत खिंजीर हैं, पिंक कलर के, उसके ऊपर स्टोरी बुक्स में लगे होते हैं। देखिए हाँ हो गया हमारी अक्लों को, हम किधर चले गए। आज तो मातम करना चाहिए इस उम्मत की अकल के ऊपर भी, इनको क्या हो गया। उनकी तो बातें पढ़ के हम कहते हैं, हमें तो देखेंगे हमारे अपने मुसलमान क्या बात आज कर रहे हैं, कितना जवाल आ गया इस उम्मत में, फिर हम कहते हैं हमारा हाल क्यों है ऐसा। अल्लाह अकबर। फिर देखिए कालू दू लाना रब्बा का युबय्यिन लना माही, कहने लगे अच्छा फिर आप ऐसे करें, जाएं जाएं जाके अपने रब से पूछ के आए, वो हमें बताए कि वो फिर गाय, अब आप कह रहे हैं कि ज़िबा करो और रब का हुक्म है और आप मजाक भी नहीं कर रहे, तो जाएं फिर पूछ के आए वो कैसी होगी। अब पूछ के आए कैसी होगी, तुम्हें कहा है गाय ज़िबा करो, कैसी होगी का क्या मतलब है। काला मूसा अलैहि सलाम ने फरमाया इन्ना हु यकूलू, बेशक वो फरमाता है इन्ना बकरतुन ला फारिदुन वला बिक्र, ऐसी गाय ज़िबा कर लो, कोई भी ऐसी गाय हो जो ना बहुत बूढ़ी हो ना बहुत जवान हो, बीच में, बीच यानी मिडिल एज की हो, बिल्कुल एनर्जेटिक, इतनी बूढ़ी भी ना हो कि भाई बहुत सारे बच्चे पैदा किए हुए तो वो बहुत बूढ़ी हो गई भी है, और ना ही बिल्कुल ऐसी बच्चिया हो कि बिल्कुल अभी बच्ची सी ही है, आवान उम्बई ना जाले, दरमियानी उम्र की, इसके दोनों के दरमियान, फालू मत मारून, कर लो जो तुम हुक्म दिए गए, क्योंकि उनको पता था कि अगर ये नहीं करेंगे और इस तरह की बातें करते रहेंगे तो ये इनके लिए मुश्किल होगा करना। आप ये देखिए मूसा अलैहि सलाम को जब वो ये कह रहे हैं ना जाओ और जाके पूछ के आओ, तो ये कोई आसान बात नहीं थी, वो असल में क्या कह रहे हैं, जाओ अब मूसा अलैहि सलाम जाएंगे तूर पे, अल्लाह ताला से बात करेंगे, हुक्म लेंगे, फिर वापस आएंगे। वो कितना अपने नबी को सता रहे हैं। अल्लाह ताला ने कुरान पाक में इसी सूरह बकरा में आप पढ़ लीजिएगा आगे, अल्लाह ताला ने फरमाया अम तुरीदुना तसअलू रसूलकुम कमा सूला मूसा मिन कब्ल, तुम भी इस तरह चाहते हो, तुम भी अपने नबी से इसी तरह सवाल करो जैसे मूसा अलैहि सलाम से किए गए थे, तुम भी यही अपने नबी के साथ करना चाहते हो। अब उनको इस पे भी चैन नहीं आया, भाई आके मूसा अलैहि सलाम ने क्या फरमाया इन्ना हू यकूलू, देखें ये भी हो सकता था काला इन्ना बकरतुल्ला फारिदु वला बिकर, वो ऐसी गाय है नहीं, इन्ना हू यकूल, बेशक वो कहता है, वो फरमाता है, वो कौन, हू कौन, रब, तुमने कहा ना तो अपने रब से जाके पूछो, तुम रब फरमाता है कि वो ऐसी है, लेकिन उनको फिर भी तसल्ली नहीं हुई। आगे से क्या कह रहे हैं हालू दुलाना रब्बा का युबय्यि लना मा लौनुहा, तुम दुआ करो अपने रब से हमें बताए कि उसका कलर क्या है। अब फिर मूसा अलैहि सलाम जा रहे हैं, तो कितना तंग कर रहे हैं अपने नबी को भी, और कैसे अल्लाह ताला के अहकामात में भी किस तरह से उनको, यानी जब मानना ना हो ना तो फिर इंसान ऐसे करता है, जाओ जाके पूछ के आओ कि वो कलर क्या होगा, उसका कलर हमें बताए। भाई जब तुम्हें कह दिया कि तुम कोई भी गाय कर लो तो कोई भी कर लेते ना तो उनके लिए पूरी हो जाती बात, लेकिन अब कलर पूछ रहे हैं। ये ऐसे ही आप समझे कि आप अपने बच्चे को कहती हैं बेटा पानी लेकर आओ, अब बेटा कहे अम्मी ठंडा या गर्म, आप कहें चलो ठंडा ले आओ, अम्मी शीशे के गिलास में या पीतल के गिलास में, अच्छा चलो बेटा शीशे में, नहीं गिलास बड़ा होना चाहिए कि छोटा होना चाहिए, अब आप क्या कहेंगे, आप क्या कहेंगे, अब वो बच्चा काम कर भी लेगा ना, और अगर आपसे इतने सवालात करे तो आपका क्या, यानी आपको कोई कदर रहेगी उसके काम करने की, और ये सवाल क्यों किए जाते हैं इस तरह। आप आगे से क्या कहती हैं, तुमने ला के ही नहीं देना, तुम रहने ही दो, समझ समझ जाते हैं ना हम के बच्चे का मूड नहीं काम करने का, यहां पे भी क्यों इस तरह सवाल हो रहे हैं, मूड नहीं है काम करने का, किसी तरह टाल ही जाइए काम। बाज दफा हम भी ऐसे ऐसे सवालात करते हैं कि वो सिर्फ किस लिए होता है, اچھا یہ بتائیں یہ واجب ہے کہ مستحب ہے؟ کرنا ضروری ہے کہ ویسے ہی سنت ہے کہ کیا ہے؟ پتہ نہیں چونکہ ہم نے کرنا جو نہیں ہوتا، اور بعض دفعہ ایسے ایسے سوال کرتے ہیں کرنا نہیں ہوتا وہ بالکل، لیکن بس سوال برائے سوال. اور آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا؟ ہلاک ہو گئے بال کی کھال اتارنے والے. بال کی کھال یعنی بس پیچھے پڑ جانا اسی کو، ابھی جو حکم دیا جا رہا ہے آپ کر لو، لیکن اس کو اتنا بال کی کھال اتارنا، اتنی باریکیوں کے اندر اس کے جانا. جیسے آپ صلی اللہ علیہ وسلم سے ایک دفعہ آپ نے فرمایا نا کہ حج تمہارے پر فرض کیا گیا، تو ایک آدمی نے پوچھا کہ ہر سال؟ آپ صلی اللہ علیہ وسلم نے کوئی جواب نہیں دیا. پھر اس نے پوچھا کہ ہر سال؟ آپ نے کوئی جواب نہیں دیا. پھر آپ صلی اللہ علیہ وسلم نے فرمایا میں اگر جواب دے دیتا کہ ہاں تو ہر سال فرض ہو جاتا. فرمایا تم سے پہلی امتیں ہلاک اس لیے ہوئی ہیں کہ وہ بہت سوال کرتی تھی، سوال نہ کیا کرو. اور صحابہ اتنا ڈرتے تھے سوال کرنے سے، کہا جاتا ہے 20 سے بھی کم سوال صحابہ نے کیے کسی آیت کے بارے میں، پورے قرآن جتنی دیر اترا ہے نا 20 سے بھی کم سوال. ہاں کوئی ہوتا تھا، کوئی وہ انتظار کرتے تھے کوئی بدو آ جائے اور وہ آ کے آپ صلی اللہ علیہ وسلم سے کوئی سوال کرے تو ہم بھی سن لیں، اس کا انتظار کرتے تھے، خود نہیں سوال کرتے تھے. اور جب نبی علیہ الصلوۃ والسلام سوال کرتے تھے تو آگے سے کیا فرماتے تھے صحابہ کرام؟ اللہ اور اس کا رسول زیادہ جانتے. تو زندگی میں ایک اصول بنا لینا چاہیے، بے وجہ سوال کیے چلے جانا یہ اچھی عادت نہیں ہے. دیکھیں بنی اسرائیل کے اوپر اللہ تعالیٰ کا غصہ آیا، ان کے اتنے سوالوں کو یہاں پہ کوٹ کیا گیا ایسے ہی بلا وجہ نہیں، یہ قرآن پاک ایسے ہی فالتو باتوں کو مینشن نہیں کرتا کبھی، لیکن کیوں بار بار ان کی ہر ہر سوال کو یہاں پہ لایا گیا کہ اللہ تعالیٰ کو ناگوار گزرا ان کا سوال کرنا کہ جب اللہ کا حکم آ جائے تو اب آگے سے یہ نہیں ہوتا، اچھا پھر ایسے کیسے، تو ایسے کیسے، تو کتنا ٹائٹ ہو کپڑا، کتنا لمبا ہو حجاب، کتنا چھوٹا ہو، وہ کرنا ہی کا موڈ ہی نہیں ہے تو پھر کیا؟ ابھی تک تو ہمیں سمجھ ہی نہیں آئی اس چیز کی. یہ ایٹیچیوڈ نہیں ہونا چاہیے. کر گزرو اس کو جو اللہ تعالیٰ نے تمہیں فرمایا، اس کو مکمل کرو. تو جو سوالات ہے نا، آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ آدمی کے اسلام کی خوبی یہ ہے کہ وہ لا یعنی باتیں چھوڑ دیں، یعنی جن باتوں سے آپ کا تعلق نہیں نا ان کو چھوڑ دیں. تو ویسے بھی دین کے علاوہ بھی بے جا سوالات کرتے رہنا لوگوں سے، یہ کوئی اچھی عادت نہیں ہے، کوئی پسندیدہ عادت نہیں. آپ لوگوں سے سوال کرتے ہیں بھائی اچھا آپ کے بچے کہاں ہیں، کیا کرتے ہیں، وہ کیسی ان کی گزر رہی ہے، اچھا تمہارا ہسبینڈ تمہارے ساتھ اچھا ہے کہ نہیں ہے، تمہیں کیا دیا، تمہاری عید پہ تمہیں کیا تحفہ دیا تمہارے ہسبینڈ نے فلانے کے ساتھ، یعنی تمہاری تنخواہ کتنی ہے، تمہاری ایج کیا ہے، یعنی ایسے ایسے سوالات کہ جو دوسرے کو اریٹیٹ کر دیں، یا دوسرا نہیں جواب دینا چاہتا، یا دوسرے کو پسند نہیں ہے کہ وہ آپ کے سامنے یہ چیزیں ڈسکلوز کرے، اس کی کوئی پرائیویسی ہے، وہ نہیں پسند کرتا، لیکن ہم کریدتے ہیں لوگوں کی پرسنل باتوں کو، اتنا کریدتے ہیں، اتنا ان سے پوچھتے ہیں کہ دوسرے کو تنگ کر کے رکھ دیتے ہیں. کیوں؟ جب آپ صلی اللہ علیہ وسلم نے فرمایا آدمی کے اسلام کی حسن ہے یہ، اس کی بیوٹی ہے کہ وہ لا یعنی باتیں چھوڑے. بھئی آپ کا اگر تعلق نہیں ہے ان کا کوئی کیسے بھی وہ کو دوسرا کوئی خود بتا دے تو بہت اچھی بات، نہیں بتاتا تو کیا ضرورت ہے. اور ایک دفعہ سوال کرنے سے سمجھ آ جاتی ہے کہ دوسرے کو نہیں، وہ کمفرٹیبل نہیں ہو رہا، جب وہ مختصر سا جواب دے دے آپ خاموش ہو جائیں. کہاں گئے، کہاں سے آئے، کیا کیا، کدھر گئے، تمہارے گھر کون آیا، تم کدھر ویکینڈ پہ گئے، یعنی ہمیں کیا لگے اس سے. لیکن اصل میں ہمارے پاس کوئی بات میرا خیال کرنے کے لیے ہوتی ہی نہیں ہے، تو ہم لوگوں کو سوالات کر کر کے ان کو تنگ رکھتے ہیں. تو کوئی اور ٹاپک نہیں ہے کیا ہمارے پاس؟ اللہ رسول کی کوئی بات کریں، کوئی اچھی بات کریں جس سے دوسرے کو فائدہ پہنچ جائے وہ بات کریں، کوئی نیکی بھلائی کی بات کر دیں، یا بس سوالات پہلے ان سے لے لینی انفارمیشن پھر اس کو ڈسکس کرتے رہنا. پھر ہم کہتے ہیں ہمارے پاس ٹائم نہیں، ٹائم کیسے ہوگا ہم بلا یعنی باتوں میں لگے رہیں؟ سب کی خبر رکھنا ہمارا کوئی فریضہ ہے؟ تو نہیں سوال کرنے چاہیے، اور دین کے معاملے میں تو بے جا سوالات کرنے سے رک جانا چاہیے. जो आपको पता चलता है। हाँ आप ये जरूर पूछ सकते हैं किस तरीके से ये काम किया जाए। आपको मतलब नमाज है, अब आप पूछ सकते हैं मुझे सिखाएं नमाज कैसे करनी है, ऐसे करना है या इसमें नहीं है ऐसे कर, वो ठीक है क्योंकि आपको समझ नहीं है आपको पता नहीं। लेकिन किसी हुक्म के बारे में जस्ट फॉर द सेक ऑफ इट के अब मुझे करना ना पड़े, उसके सवाल आप पूछते जाना। तो कहा उन्होंने भी क्या अब रंग पूछ रहे हैं, काला इन्नहु यकुलु इन्नहा बकरतुन सफरा वफाकिउ लौनुहा तसुरु नाज़िरीन। तो ठीक है अल्लाह की तरफ से भी फिर उन्होंने एक तमाशा बना लिया था ना, अल्लाह ताला की तरफ से भी अब क्या हुक्म आया येलो कलर की। अब येलो कलर की कितनी रेयर है, यानी ऐसा गोल्डन सा कलर हो जो कि खूबसूरत भी लगे देखने में, जो देखे तो कहे कि वाह कितनी खूबसूरत गाय है, ऐसी हो। फिर अब मुश्किल हो गई ना क्योंकि ऐसी गाय तो ढूंढनी मुश्किल है। देखिए ना उनके एक ना दिल में भी चोर था ना कि उनको गाय की बड़ी एहतराम इज्जत थी उनके दिल के अंदर, जैसे गाय की तो उन्होंने पूजा भी की थी, एजल की तो थी, बछड़े की तो पूजा की थी ना। अब करना तो नहीं चाहते थे कि गाय को जिबा करना, अब कैसे करते, इस वजह से सवालात भी इतने थे। जब काम ना करना हो तो फिर सवाल भी बहुत आते हैं ना, जब काम करना हो तो जिसको काम कहेंगे वो फौरन उठ के कर लेगा। सहाबा कराम कितने हरीस होते थे अल्लाह ताला के हुक्म मानने के लिए, कैसे हरीस थे सुभान अल्लाह के, यानी जब अल्लाह ताला ने शराब की हुरमत का हुक्म दिया तो जिसके हाथ में भी गिलास थे उन्होंने वहीं रख दी, जिसके मुंह में भी थी, जिसने मुंह के साथ लगा दिया था उसने वहीं छोड़ दिया, जिसके मुंह में थी उसने वहीं से निकाल दी। उन्होंने ये नहीं किया कि चलो हम पहले जाके पूछें तो सही शराब कौन सी वाली हराम है, ये वाली हराम है या हो सकता है ये वाली ना हो हराम, अभी तो पी लेते हैं बाद में पूछ लेंगे, जब अभी हमें थोड़ी समझ आई कौन सी वाली हराम की है, और पता नहीं ऐसी वाली हराम है पुरानी हराम है कि नई वाली हराम है, अंगूर की हराम है या खजूर की हराम है, ये तो नहीं हमें पता। उन्होंने एक लफ्ज भी आगे से नहीं बोला। औरतों को जब पर्दे का हुक्म आया था रातों रात उन्होंने चादरें सी थी और अगले दिन फजर के लिए चादरें पहन के गई थी। एक सहाबी फरमाते हैं ना कि मैंने देखा कि आज क्या बात है कि मदीना में घर घर में चिराग जल रहे हैं। वो तो चिराग नहीं जलाते थे, अंधेरे होते थे जाहिर है, इतना तो नहीं किसी के पास था, तो क्या पता चला कि पर्दे के अहकामात उतरे हैं तो रातों रात चादरें सी रही कि सुबह फजर पे जाना। उन्होंने तो ये नहीं सोचा पहले जाके सुबह कल पूछेंगे चादर लंबी हो कि छोटी हो कि कैसी हो और कैसी ना, और किस वक्त लेनी है और किस वक्त नहीं लेनी है, और कितनी लेनी है और कितनी नहीं लेनी है, और किस उम्र की औरत को लेनी होगी, और मैं तो बूढ़ी हो गई हूं मैंने तो नहीं लेनी है, और मैं तो इस एज को पहुंच गई, तो उन्होंने तो नहीं ये पूछा, बस उन्होंने सी, क्योंकि जब करना होता है ना काम तो फिर ऐसे होता है। जब आप सल्लल्लाहु अलैहि वसल्लम मस्जिद में बैठे हुए थे, आपने कुछ कुछ बयान कर रहे थे सहाबा को, तो आपने किसी से फरमाया बैठ जाओ, तो एक सहाबी थे अभी मस्जिद में दाखिल हो रहे थे, हाँ उन्होंने उनके कानों में ये आवाज पड़ी ना बैठ जाओ, तो वो वहीं बैठ गए। किसी ने उनसे बाद में पूछा आप यहाँ पे क्यों बैठे, और मैं आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तो किसी और को फरमाया था, उन्होंने ये नहीं कहा मैं मुझे थोड़ी कहा होगा मैं तो जाता हूं। इतना अदब था, इतने हुक्म को मानने के लिए वो हरीस थे। आपको पता है किबले की जब तब्दीली हुई तो उन्होंने ये नहीं सोचा अब नमाज तो खत्म कर लें, फिर उसके बाद जो जब उनको एक सहाबी थे जिन्होंने आके ये इतला दी, लोग नमाज में थे आप सल्लल्लाहु अलैहि वसल्लम के पीछे नहीं थे वो नमाज में, वो तो ये सहाबी आप सल्लल्लाहु अलैहि वसल्लम से के पीछे नमाज पढ़ के आ रहे थे, इन्होंने उन लोगों को देखा वो नमाज पढ़ रहे हैं उनको बताया, उन्होंने ये नहीं सोचा हम बाद में पहले नमाज खत्म करें फिर आप सल्लल्लाहु अलैहि वसल्लम से खुद मिलेंगे फिर हम पूछेंगे क्या वजह है भाई, कोई वजह तो पता चले क्यों ऐसे, अच्छा कल से फिर अगली नमाज में कर लेंगे, अभी भी क्या इतनी जल्दी है नमाज में हम क्यों मूवमेंट करें। उन्होंने उसी वक्त अपनी डायरेक्शन बदल दी, सुभान अल्लाह, यानी जो आप सल्लल्लाहु अलैहि वसल्लम के पीछे थे उनकी भी इताअत देखें कि वो आप सल्लल्लाहु अलैहि वसल्लम के पीछे ही मुड़ गए, और जिनको आगे इत्तला मिली उन्होंने भी ऐसे ही कर। क्या बात है कि हमें इतने सवाल आते हैं और वो भी इस वक्त आते हैं जब कोई दीन की बात है। आप क्यों नहीं जाती किसी डॉक्टर के पास और आप कहती हैं पहले मुझे इसकी दवाई के बताओ, पहले मुझे इसका ये बताओ ये कब से हुई है, कब इसको बनाया गया, फिर ये किसने इसको कहा कि ये इस चीज का इलाज है, कितने लोगों को इससे आराम आया है, इसकी क्या स्टडी है, इसकी क्या इफेक्ट है, आपने ये कब पढ़ी, ये कुछ भी नहीं पूछते, बस फटाफट लेके बस आके ब्लाइंडली उसको खाने लगते हैं डॉक्टर ने दे दिया। لیکن سارے کوشچن ہمیں دین کے معاملے میں آتے ہیں کیونکہ ہمیں کرنا نہیں ہے. لیکن جب یہ یقین ہو نا کہ یہ اللہ کا حکم ہے, یہ میرے رب کا حکم ہے, اللہ کون ہے, میرا خدا, اس نے یہ حکم دیا, پھر کوئی کوشچن نہیں آئے گا. جیسے ہم فزیکل لاز کو مانتے ہیں نا, اللہ تعالیٰ نے ہی وہ فزیکل لاز بھی بنائے ہیں, اللہ نے ہی شریعت کے لاز بھی بنائے ہیں. سمجھ آئی بات؟ میری بات سمجھ آ رہی ہے؟ فزیکل لاز اللہ نے بنائے, ان کو ہم سب کو مانتے ہیں, شریعت کے لاز کو نہیں مانتے. فزیکل لاز کیسے مانتے؟ ہمیں پتہ ہے آگ جلاتی ہے, ہم کبھی بھی نہیں اپنا ہاتھ آگ میں ڈالیں گے. کیوں نہیں ڈال دیتے؟ ہو سکتا ہے نہ جلائے آج, نہیں. لیکن ہم مانتے ہیں اس کو, مگر شریعت کا حکم اللہ تعالیٰ نے فرما دیا, یتیم کا مال کھانے والا اس کے پیٹ میں انگارے ہوں گے, ہم نہیں مانتے. ہم کہتے ہیں نہیں, کوئی بات نہیں, کھا لیتے ہیں آج, وہ دیکھی جائے گی اس وقت, کوئی بات نہیں, توبہ کر لیں گے. ہم کیوں نہیں چھت سے چھلانگ لگا دیتے ہیں اور ہم کہیں کہ ہو سکتا ہے کہ میں نیچے نہ گروں, میں ہوا پہ ہی چلنے لگ جاؤں؟ کیوں نہیں کرتے یہ؟ کیونکہ آپ کو یقین ہے کہ یہ لا ہے اور یہ ایسے ہی ہوگا. پانی میں ڈبکی لگاؤں گی, پانی میں چھلانگ لگاؤں گی تو ڈوب جاؤں گی, یہ پتا ہے ہمیں. جس نے یہ فزیکل لاز بنائے ہیں نا, اسی نے ہی شریعت کے لاز بھی بنائے ہیں. جیسے یہ ماننے ضروری آپ سمجھتے ہیں, اسی طرح وہ ماننے ضروری ہیں. جیسے یہ نہیں بدل سکتے, اس طرح وہ بھی نہیں بدلتے. یہ ریئل ہیں تو وہ بھی ریئل ہیں, مگر چونکہ ان کے کانسیکوینس ایک دم نظر نہیں آتے تو اس لیے ہم کرتے جاتے ہیں.